यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। अर्थमन्त्री डा सोनी वाग्लेले सरकारले सामाजिक न्यायलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको बताउनु भएको छ। प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफमा अर्थमन्त्री डा वाग्लेले समता र सामाजिक न्यायलाई बजेटले केन्द्रबिन्दु बनाएको बताउनुभयो। संविधानको मर्म विपरीत बजेट आएको भन्ने प्रतिपक्षीको आरोपलाई खण्डन गर्नुहुँदै उहाँले बजेटमा आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकता दिइएको बताउनुभयो। अर्थमन्त्री डा वाग्लेले सुशासनको एजेण्डा लिएर सरकार अघि बढ़ेको र जनताले अनुमोदन गरेको आफूहरूको कठोर कटिबद्धतालाई धोका दिन नसकिने बताउनुभयो। अर्थमन्त्री डा वाग्लेले आफूमाथि लागेको करको दर हेरफेरको आरोपमा जवाब दिनुहुँदै 2 अर्ब रूपैयाँको नभई 2 रूपैयाँको पनि बदमाशी आफूबाट भएको भए मन्त्री पद र सार्वजनिक जीवन नै त्याग्न तयार रहेको बताउनुभयो। यसअघि बजेटमाथिको छलफलमा सत्तापक्षीय सांसदहरूले बजेट आर्थिक पुनरूत्थान, कल्याणकारी राज्य, सामाजिक न्याय र समावेशी विकासमा टेकेर आएकाले सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो। उहाँहरूले सार्वजनिक खर्चको विस्तार, रोजगारी सृजना, आयकर छूटको सीमा वृद्धि, सामाजिक सुरक्षा कार्यक्रमको विस्तार, स्वास्थ्य शिक्षामा लगानी वृद्धि एवं पूर्वाधार विकासमा ठूला रकम विनियोजन गरिएकाले विकासको खाका तय गरेको बताउनुभयो। सांसदहरूले ठूलो लक्ष्य र उद्देश्यसहित आएको बजेट कार्यान्वयन गर्ने कुरामा सरकारको ध्यान भने पुग्नुपर्ने सुझाव दिनुभयो। प्रतिपक्षी दलका सांसदहरूले बुद्धिजीवी र मध्यमवर्गको विस्तारका नाममा आएको बजेट नेपालको संविधानको प्रस्तावनाले निर्दिष्ट गरेको समाजवादको गन्तव्यभन्दा फरक रहेको प्रतिक्रिया दिनुभयो। उहाँहरूले अहिलेको आवश्यकता अनुसार रोजगारी सृजना गर्ने गरी बजेट आउन नसकेको टिप्पणी गर्नुभयो। साना किसान र भूमिहीन कृषि श्रमिकप्रति बजेट उदासीन रहेको, उत्पादकत्व र कृषि उत्पादनमा आत्मनिर्भरतामा सहयोग पुर्याउने गरी बजेट आउन नसकेको प्रतिपक्षीय सांसदहरूले बताउनुभयो। उहाँहरूले स्वास्थ्य र शिक्षालाई मौलिक हक मानेको अवस्थामा बिरामीलाई समेत कर लगाउने गरी बजेट आएको, औषधि उद्योगहरू संकटमा पार्ने गरी कर लगाइएको र औषधिको स्वदेशी उद्योग कमजोर बनाउने गरी बजेट ल्याइएको बताउनुभयो। प्रदेश र स्थानीय तहको वित्तीय स्वायत्तता बलियो बनाउने स्पष्ट योजना बजेटमा आउन नसकेको उहाँहरूले टिप्पणी गर्नुभयो। प्रतिनिधि सभाको बैठकले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव हिजो स्वीकृत गरेको छ। बैठकमा अर्थमन्त्री डा सोनी वाग्लेले प्रस्तुत गर्नुभएको विधेयकमाथि सामान्य छलफलपछि प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो। अर्थमन्त्री डा वाग्लेले विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफमा आर्थिक क्षेत्र एवं त्यसका गतिविधि थप गतिशील बनाउन समसामयिक सुधार आवश्यक भएकाले विधेयक ल्याइएको जानकारी दिनुभयो। उहाँले छलफलबाट आएका सुझावलाई संशोधनमा राख्न सकिने जानकारी दिनुहुँदै सुरक्षित विद्युतीय कारोबारका साथै वित्तीय नीतिलाई सहयोग पुग्ने गरी विधेयक ल्याइनु आवश्यक रहेकाले ल्याइएको बताउनुभयो। विधेयकमाथिको छलफलमा सहभागी हुनुभएका सांसदहरूले राष्ट्र बैंकको नियामक भूमिकालाई थप व्यापक बनाउँदै डिजिटल भुक्तानी, साइबर जोखिम लगायतका विषय विधेयकमा स्पष्ट रूपमा व्यवस्था गरिनुपर्ने सुझाव दिनुभयो। आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल र जवाब पश्चात अर्थमन्त्री डा वाग्लेले विनियोजन विधेयक 2083 र नेपाल राष्ट्र ऋण उठाउने विधेयक 2083 प्रस्तुत गर्नुभयो। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमाका सम्बन्धमा दिनुभएको अभिव्यक्तिका विषयमा परराष्ट्र मन्त्री शिशिर खनालले दिनुभएको स्पष्टीकरणमा आफूहरू सन्तुष्ट नरहेको बताउनुभयो। प्रतिपक्षी दलका सांसदहरूले राष्ट्र र राष्ट्रियताको सवालमा सांसद र सिंगो देश एक ठाउँमा उभिनुपर्नेमा जोड़ दिनुहुँदै प्रधानमन्त्री शाहले सदनमा नै आएर फेरि जवाब दिनुपर्ने र आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग गर्नुभयो। एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले राष्ट्रियता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय हित र परराष्ट्र नीतिका बारेमा सत्तापक्ष र विपक्ष नहुने भन्नुहुँदै सिंगो देश एक ठाउँमा उभिनुपर्ने आवश्यकता उल्याउनुभयो। उहाँले देश दुई भागमा विभाजित देखिनु विडम्बना र गम्भीर विषय भएको पनि बताउनुभयो। त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री शाहले संसदमा दिनुभएको अभिव्यक्तिलाई आफैले स्पष्ट पार्नुपर्ने, आफूहरूको अडान कायम रहेको बताउनुभयो। उहाँले ईभी गाड़ीमा कर छली र सामान्य न्यायी भन्सार पास गरिएको विषय बाहिर आएकाले सामान बिना नै भन्सार पास कसरी गरियो भन्ने विषयमा संसदीय छानबिन नै हुनुपर्ने माग राख्नुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्ति उहाँले संसदमा नै आएर सच्याउनुपर्ने माग गर्नुभयो। संसदको नियमावलीका सबै नियमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर सदनलाई मर्यादित रूपमा सञ्चालन गर्नुपर्नेमा उहाँले सभाको ध्यानाकर्षण गराउनुभयो। राप्रपाका संसदीय दलका नेता ज्ञान बहादुर शाहीले ईभी गाड़ी आयातका सम्बन्धमा शंका देखिएकाले संसदीय छानबिन समिति आवश्यक रहेको बताउनुभयो। सांसदहरूले झापादेखि ताप्लेजुङसम्मको मेची राजमार्ग विस्तारको सूचनाले लाखौं मानिस घरबार विहीन बन्ने अवस्था रहेको सन्दर्भमा समाधान पहिला गरेर अघि बढ़न सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधिसभाको बैठक आज बिहान 11 बजे बस्नेछ। परराष्ट्र मन्त्री शिशिर खनालले भर्खरै सम्पन्न भारत भ्रमणबारे राष्ट्रिय सभालाई जानकारी गराउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा विशेष समय माग गर्नुभई परराष्ट्र मन्त्री खनालले नयाँ सरकारको औपचारिक प्रतिनिधित्व गर्दै भएको भारत भ्रमणले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ़ बनाएको प्रतिक्रिया दिनुभयो। मन्त्री खनालले भ्रमणमा नेपाल भारत द्विपक्षीय सम्बन्धका आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा सम्बन्धी साझेदारी, जलस्रोत व्यवस्थापनमा साझा सुरक्षा चासो, खेलकुद र जनस्तरीय सम्बन्ध जस्ता विषयमा उपलब्धिपूर्ण छलफल भएको जानकारी दिनुभयो। उहाँले नेपाल र भारतबीच अन्तर्देशीय अन्तरलाइन भुक्तानी, भूकम्पपछि निर्माण भएका परियोजनाको हस्तान्तरण लगायतका तीनवटा संयुक्त घोषणा गरिएको पनि राष्ट्रिय सभालाई जानकारी गराउनुभयो। परराष्ट्र मन्त्री खनालले जेठ 17 गते प्रतिनिधि सभामा सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्ति नेपाल र भारतबीचको क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित भएको राष्ट्रिय सभालाई पनि हिजो स्पष्ट पार्नुभयो। यसअघि उहाँले त्यसै विषयमा प्रतिनिधि सभालाई स्पष्ट पार्नुभएको थियो। राष्ट्रिय सभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानहरूलाई मल अभाव नहोस् भनेर सरकारले असार मसान्तसम्ममा 6 लाख मेट्रिक टन रासायनिक मल वितरण गर्ने जानकारी दिनुभएको छ। बैठकमा अर्थमन्त्री डा सोनी मुवागले आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। राष्ट्रिय सभाको बैठक आज दिउँसो सभा 1 बजे बस्नेछ। संविधान संशोधन बहसपत्र तयारी कार्यदलले हिजो पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदल सुझाव संकलनका क्रममा ललितपुरको मान भवन स्थित अध्यक्ष प्रचण्डको निवास पुगेको थियो। सोही क्रममा पूर्व प्रधानमन्त्री प्रचण्ड, खनाल र नेपालको उपस्थितिमा कार्यदलले सामूहिक छलफल पनि गरेको छ। गृहमन्त्री सुदन गुरूङले विपद व्यवस्थापनसँग आवश्यक उपकरण खरिदमा केही कानूनहरू बाधक रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको हिजो बसेको बैठकमा गृहमन्त्री गुरूङले अप्ठ्यारोमा परेका नागरिकको उद्धारका लागि विश्व बजारमा सुविधा सम्पन्न उपकरणहरू भए पनि सार्वजनिक खरिद ऐनका कारण मनसूनको समयमा ती सामग्रीहरू प्रयोग गर्न सकिने अवस्था नरहेको बताउनुभयो। उहाँले सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा पहिलो पटक उच्च भारवहन क्षमताको ड्रोन मार्फत राहत वितरण गरिएको पनि जानकारी दिनुभयो। अर्थमन्त्री डा सोनी वाग्लेले आफूमाथि लागेको कर हेरफेर सम्बन्धी आरोप भ्रामक एवं अपमानजनक भएको बताउनु भएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको हिजो बसेको बैठकमा अर्थमन्त्री डा वाग्लेले अर्थ विधेयकमा केही सामान्य त्रुटि रहेको र सच्याउने क्रममा कर्मचारीबाट भएको प्राविधिक भूललाई मन्त्रालयको अभिभावकका रूपमा आफूले संसदमा लिखित रूपमा स्वीकार गरिसकेको जानकारी दिनुभयो। विद्युतीय सवारी साधनको भन्सार जाँचपासका सम्बन्धमा उठेका प्रश्नको जवाफमा अर्थमन्त्री डा वाग्लेले विद्युतीय सवारी साधन सम्बन्धी करका दरमा गरिएको परिवर्तन सड़क विकास शुल्क घटाउने तथा सस्तो बनाउने उद्देश्यले गरिएको स्पष्ट पार्नुभयो। सांसदहरूले विद्युतीय सवारी साधनको भन्सार जाँचपास सम्बन्धी समस्याको निरूपणका लागि मन्त्रालय अन्तर्गत नभई सार्वजनिक लेखा समितिबाट उपसमिति गठन गरी छानबिन प्रक्रिया अघि बढ़ाउनुपर्ने माग राख्नुभयो। प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिले सामाजिक परिचालिका व्यवस्थापन सम्बन्धी प्रतिवेदनलाई प्राथमिकताका साथ पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। इरानमाथि अभूतपूर्व आक्रमण गर्ने चेतावनी दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही घण्टामै आक्रमणको योजना फिर्ता लिएको बताउनु भएको छ। उहाँले इरानको शीर्ष नेतृत्वसँग वार्ता मार्फत सहमतिमा पुग्ने विषयमा परामर्श भएकाले आक्रमणको योजना फिर्ता लिएको जानकारी दिनुभएको छ। इरानले भने वार्तामा खासै प्रगति नभएको प्रतिक्रिया दिएको छ। पछिल्लो 3 दिन यता दुई देशबीच हानाहान तीव्र भएको छ। इरानले हर्मुज जलडमरू क्षेत्रमा अमेरिकी जहाज खसालिदिएपछि अमेरिकाले हवाई आक्रमण बढ़ाएको छ। इरानले अमेरिकी ड्रोन तथा खाड़ीस्थित अमेरिकी अखड़ाहरूलाई निशाना बनाएको छ। हर्मुज क्षेत्रमा अमेरिकी आक्रमणमा कम्तीमा 3 वटा भारतीय मालवाहक जहाज क्षतिग्रस्त भएको छ। त्यस क्रममा कम्तीमा 3 जना भारतीयको मृत्यु भएको छ। यसैबीच इरानले हर्मुज क्षेत्र पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको छ। र विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबल गैराती शुरू भएको छ। घरेलु मैदानमा भएको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल 2026 को उद्घाटन खेलमा सुखद शुरूआत गरेको छ। स्थानीय सिटी रंगशालामा भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई शून्यका विरूद्ध 2 गोल अन्तरले पराजित गरेको हो। मेक्सिकोका लागि जुलियन क्विक नेस र राहुल जिमेनेजले समान एक एक गोल गरेका थिए। खेलको शुरूआतको 9 मिनटमा जुलियसले गोल गर्दै मेक्सिकोलाई शुरूआती अग्रता दिलाएका थिए भने इरिक लिराले दिएको पासलाई सदुपयोग गर्दै जुलियनले गोल गरेका थिए। खेलको 67 मिनटमा राहुल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रतालाई दोब्बर बनाउनुका साथै जीत सुनिश्चित गरेका थिए। उद्घाटन खेलमा तीनजनाले रातो कार्ड पाएका छन्। खेलको 49 मिनटमा दक्षिण अफ्रिकाका सेफेलु सिथोलले त्यसै गरी 84 मिनटमा दक्षिण अफ्रिकाकै थेम्बा जुआनेले तथा अन्तिम समयमा मेक्सिकोका सेजर मोन्टेसले रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए। यो जीतसँगै समूह एमा रहेको मेक्सिकोले शीर्ष 3 अंक बटुलेको छ। आज भने समूह ए अन्तर्गतको अर्को खेलमा चेक रिपब्लिक र दक्षिण कोरिया बीच प्रतिस्पर्धा हुनेछ। खेल अहिले बिहान 7:45 बजे शुरू हुनेछ। यसपटक फिफा इतिहासमै पहिलो पटक तीन देश संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानाडाले विश्वकप फुटबलको आयोजना गरेका हुन्। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।